यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओली सहित प्रमुख सत्ता साझेदार दलहरूबीच छलफल। नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन सरकारको एक वर्ष पूरा। आफ्नो नेतृत्वमा सरकार सञ्चालनमा आएको एक वर्षमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। संघीय संसदको दुवै सदनको बैठक आज बस्दै संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा प्रस्तुत हुने। भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई। र सूर्यामा साम्प्रदायिक झडप हुँदा कम्तीमा 30 जनाको मृत्यु।
जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस् डेटा चलाउनुहोस् संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओली सहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरूबीच हिजो छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, महासचिव शंकर पोखरेल, कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहासचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव सहभागी हुनुहुन्थ्यो। जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएपछि गठबन्धनलाई बलियो बनाउन सो दलसँग छलफल गरेको हो। प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन सरकारको एक वर्ष पूरा भएको छ। कांग्रेस एमाले सहितको दलको समर्थनमा 2081 असार 30 गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार सञ्चालनको एक वर्षमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएको बताउनु भएको छ। हिजो सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पुग्न लाग्दा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएको र विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले सरकार सञ्चालनको एक वर्षमा नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्वपूर्ण कानूनहरू संशोधन भएको बताउनुभयो। उहाँले कानून संशोधनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै गएको बताउनु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको 43 वार्षिकोत्सवका अवसरमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमाका नाममा कतिपय अवस्थामा दुरूपयोग हुने गरेको पाइएकोले औचित्य पुष्टि हुने गरी स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिने बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वोत्कृष्टता हासिल गरेको अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वास्थ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा अस्पतालले अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको विस्तार, सेवा भवन निर्माणमा सहयोग गर्ने भाटभटेनी सुपर मार्केटका प्रबन्ध निर्देशक मीन बहादुर गुरूङलाई सम्मान गर्नुभएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौता प्रस्तुत भएको छ। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सम्झौता प्रस्तुत गर्नुहुँदै सम्झौताले समुद्रमा अवैध अनियमित रूपमा माछा मार्ने तथा यस्ता क्रियाकलापलाई सघाउ पुग्न दिइने अनुदानलाई निषेध गरेको बताउनुभयो। यो सम्झौता सन् 2022 स्विजरल्याण्डको जेनेभामा विश्व व्यापार संगठनको सम्मेलनमा पारित भए पश्चात सदस्य राष्ट्रहरूबाट स्वीकृतिका लागि खुल्ला गरिएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीयताको कार्यान्वयनसँगै तीव्र शहरीकरणको व्यवस्थापनमा चुनौती रहेको बताउनु भएको छ। बैठकमा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनुहुँदै उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री सिंहले एकीकृत तथा व्यवस्थित नमूना बस्ती विकासका लागि सबै स्थानीय तहहरूमा प्राथमिकताको आधारमा लगानी विस्तार गर्दै जाने बताउनुभयो। मन्त्री सिंहले क्षेत्रीय शहरी विकास आयोजना मार्फत एकीकृत फोहोर मैला व्यवस्थापनका लागि ल्याण्डफिल साइट सहितको पूर्वाधार धनगढ़ी, शुक्लाफाटा, गोदावरी, वीरगंज र नेपालगंजमा निर्माण कार्य सञ्चालनमा रहेको जानकारी दिनुभयो। यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले रसुवा जिल्लामा हिमताल फुटेर आएको बाढ़ीका कारण त्रिशुली करिडोरमा सञ्चालनमा रहेका जलविद्युत आयोजना तथा प्रसारण संरचनामा गम्भीर क्षति पुगेको बताउनु भएको छ। बैठकमा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनुहुँदै ऊर्जा मन्त्री खड्काले बाढ़ीले रसुवागढ़ी, चिलिमे, माथिल्लो त्रिशुली, त्रिशुली, देवीघाट, अप्पर मैलुङ जलविद्युत आयोजनामा क्षति पुग्दा 260 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको र पुनः सञ्चालनमा ल्याउने काम भइरहेको बताउनुभयो। यस्तै भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले केही जिल्लाहरूमा लामो समयदेखि बिर्ता जग्गा कमाउनेहरूको नाममा दर्ता हुन बाँकी रहेकाले आवश्यक कानूनी प्रबन्ध मिलाई वास्तविक किसानका नाममा बिर्ता जग्गा दर्ता गराउने प्रक्रिया थाल्ने कार्य भइरहेको बताउनुभयो। मन्त्री अधिकारीले समाजमा उत्पीड़ित र उपेक्षित समुदायको हितका लागि आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गर्ने भन्नुहुँदै सरकारले हलिया, कमलरी लगायतका व्यक्तिलाई बसोबास गरिरहेकै स्थानमा जग्गा दिने व्यवस्था मिलाएको जानकारी गराउनुभयो। यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात आवागमनलाई चुस्त बनाउन, बढ़ी आगमन हुने र त्रिदेशीय सम्बन्धलाई जोड्ने सड़क क्षेत्रलाई प्राथमिकता दिई विकास निर्माणका कार्य गरिरहेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मन्त्रालय सम्बन्धी प्रश्नहरूको उत्तर दिनुहुँदै सरकारले हालसम्म 472 हिमाल आरोहणका लागि खुल्ला गरेकोमा यसको सूचना प्रवाह र प्रचार प्रसार कार्यलाई थप प्रभावकारी बनाइएको बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा प्रशासनिक त्रुटि मात्र नभई लामो समयदेखि चलेको गम्भीर अनुसन्धानको विषय भएकोले यसमा निष्पक्ष छानबिन हुनुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुखसँग विशेष समय माग गरी बोल्नुहुँदै अध्यक्ष प्रचण्डले संघीयताको मर्म अनुरूप संविधानको कार्यान्वयन गर्न गम्भीर नभई पुरानै शासकीय शैलीमा सेवा प्रवाह गर्नुले अहिले जनतामा चरम निराशा र असन्तुष्टि बढ़ेको बताउनुभयो। अध्यक्ष प्रचण्डले जनताको अपेक्षा अनुसार शासन सञ्चालन गर्न गम्भीर समीक्षा गर्नुपर्ने समय आएको उल्लेख गर्नुभयो। अध्यक्ष प्रचण्डले संविधान जारी हुँदाका असन्तुष्टि हल गर्ने गरी शासकीय स्वरूप निर्वाचन प्रणाली, प्रदेश नामांकन, सीमांकन, पहिचान र अधिकारको सम्बोधन सहित सामाजिक न्यायका लागि संविधान संशोधनको सहमति जुटाउन आफ्नो दल तयार रहेको स्पष्ट पार्नुभयो।
नेपाली जनताको अपेक्षा अनुसार जसरी शासन प्रणाली सञ्चालन हुनुपर्ने हो, जनतामा व्यवस्थाप्रति जसरी भरोसा बढ्ने पर्ने हो, त्यो नभइरहेको अवस्थामा त्यसको भने गम्भीर समस्या गर्नै पर्ने अवस्था आइलागेको छ। अब संविधान संशोधनले नेपाली जनताका अधिकार अझै संस्थागत गर्ने, उपेक्षित उत्पीडित जाति वर्ग भूगोल र समुदायको पहिचान र अधिकार संरक्षणका लागि अझै अगाडि बढ्ने हुनुपर्दछ भन्ने हाम्रो स्पष्ट मत छ। संविधान जारी हुँदाका असन्तुष्टि हल हुने गरी संविधानको अग्रगामी संशोधन गर्ने, शासकीय स्वरूप निर्वाचन प्रणाली, प्रदेशको नामाङ्कन, सीमाङ्कन, पहिचान र अधिकारको सम्बोधन गर्ने, वित्तीय संहिता, अझ राम्रो समावेशिता, सामाजिक न्यायका लागि संविधान संशोधन गर्ने हो भने म सरकारलाई भन्न चाहन्छु, यदि तपाईँहरूलाई दुई तिहाई बहुमत जुटाउने काम हाम्रो दलले गर्नेछ, ढुक्कसँग अगाडि बढ्नुहोस्।
सरकारप्रति जनभरोसा टुट्न थालेको भन्नुहुँदै अध्यक्ष प्रचण्डले सरकार बनाउँदा गरिएका सहमति औचित्यहीन भएको बताउनुभयो। संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वैकल्पिक वित्त परिचालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज संचालन तथा व्यवस्थापन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। आजको बैठकमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको 23 वार्षिक प्रतिवेदन 2082 पेश गर्नुहुने र सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढ़ेर सुनाउनुहुनेछ। यसै गरी आजै राष्ट्रिय सभाको बैठक सवा 1 बजे बस्दैछ। राष्ट्रिय सभाको आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक 2080 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक 2081 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सार्वजनिक सेवा प्रसारण नेपालको एनटीभी वर्ल्ड असोज 3 गते भित्रै संचालन गर्न निर्देशन दिनुभएको छ। सिंहदरबार स्थित नेपाल टेलिभिजनमा वहाँले एनटीभी वर्ल्डको तयारी भइरहेकोमा निरीक्षण गर्नुहुँदै व्यवस्थापनलाई आवश्यक निर्देशनात्मक सुझाव दिनुभएको हो। मन्त्री गुरूङले एनटीभी वर्ल्डले विश्वमा नेपालको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले संचालनमा छिटो ल्याउन जोड़ दिनुभयो। संचार मन्त्रालयका सचिव राधिका अरियालले नेपालको मौलिकता र विशेषतालाई कायम राख्ने गरी एनटीभी वर्ल्डका कार्यक्रमहरू प्रस्तुत गर्नुपर्ने सुझाव दिनुभयो। पीएसबीका अध्यक्ष डाक्टर महेन्द्र विष्टले एनटीभी वर्ल्डको मर्म र उद्देश्य पूर्ति गर्न व्यवस्थापनमा खटिएको बताउनुभयो। गोर्खा जिल्लाको आरूघाटमा आधारभूत अस्पताल सञ्चालनमा आएको छ। गाउँपालिकाको पहलमा अस्पताल सञ्चालनमा आएपछि उपचारका लागि सदरमुकाम र काठमाडौँ धाउनुपर्ने बाध्यता हटेकाले स्थानीयहरू खुशी देखिन्छन्। गोर्खाबाट संवाददाता राजेन्द्र नेउपानेको रिपोर्ट।
3 जना डाक्टर सहितको स्वास्थ्य समूहले यहाँ सेवा प्रवाह गरेको हो। यस बारेमा आरूघाट आधारभूत अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर कृष्णहरि श्रेष्ठ।
2057 सालदेखि नै हाम्रो प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा रहेको थियो र हालसाल 1 वर्ष अगाडिदेखि आधारभूत अस्पतालको रूपमा सञ्चालन भइरहेको छ। यसमा चाहिँ हाम्रो विभिन्न सेवाहरू छन्। जस्तै कुनै पनि बिरामीलाई अब इमर्जेन्सी सेवा चाहियो भने हामी चाहिँ 5 बेडको इमर्जेन्सी बेडको रूपमा चाहिँ सञ्चालित छ। ठिक अब जुनसुकै बिरामीलाई जुनसुकै 24 घण्टा हाम्रो इमर्जेन्सी सेवा सञ्चालन भइरहेको छ। सेवा पनि सञ्चालित रहेको छ। हामीसँग 24 घण्टा फार्मेसी सेवा पनि सञ्चालित रहेको छ। बिराको दिन बाहेक हाम्रो सबै दिन ओपिडी सेवा 10 बजेदेखि 5 बजेसम्म हाम्रो ओपिडी सेवा पनि सञ्चालित छ। जुन स्वास्थ्य बिमा सम्बन्धी सेवा पनि हाम्रो यो आरूघाट आधारभूत अस्पतालबाट सञ्चालन भइरहेको छ।
अस्पतालका बारेमा आरूघाट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अरविन्द थापा।
आम नागरिकलाई सेवा प्रवाह भइरहेको छ, जसमध्ये आरूघाट गाउँपालिकाको केन्द्रमा रहेको आरूघाट आधारभूत अस्पतालमा गाउँपालिकाको निकै मेहनत त्यसपछि अस्पताल भइरहेको छ। हामीले सेवा पनि पाएका छौँ, जसमध्ये हाम्रो धादिङको तीर्थ सुन्दरी गाउँपालिका, गङ्गाजमुना गाउँपालिका, हाम्रो यता गोर्खापट्टिको धार्चे चुनौती र भीमसेन थापा गाउँपालिकाका नागरिकहरूले पनि सेवा लिने ठाउँ दैनिक हाम्रो 100-150 जना सेवाग्राहीहरू हुने ठाउँमा रहेको अस्पतालमा गाउँपालिकाको पहलबाट केही सेवाहरू विस्तार गरिएको छ।
उपचारका लागि आएका बिरामीहरूसँग गरिएको कुराकानी
हिसाब जचाए, खुनहरू जचाए, आखिर सुगर 350 देखाए, हिसाबमा खराबी छ भने
अब कहीँ पनि जान्न र म जसरी हो मलाई हिँडी बचाइदिनुहोस् भने मैले भदौमा असौजमा आएर असौजमा साह्रै बिरामी भएँ। उहाँहरूले दिएको औषधि मलाई म कहीँ पनि जान्न।
रेडियो नेपालका लागि राजेन्द्र नेउपाने गोर्खा।
कोशी प्रदेशका 14 जिल्ला पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा भएका छन्। प्रदेश खोप समन्वय समितिको हिजो विराटनगरमा बसेको बैठकमा गत वैशाख 27 देखि यही असार 30 गतेसम्म मा प्रदेशका 1157 वडा र 137 स्थानीय तह 14 जिल्लाले पूर्ण खोप सुनिश्चितता दिगोपना भएको जानकारी दिइएको छ। यस्तै काठमाडौँ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ। दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना किशोरको मृत्यु भएको छ। दुर्घटनामा परि गढ़वा गाउँपालिका 8 घर भई घोराही उपमहानगरपालिका 17 भैसेमा डेरा गरी बस्ने 18 वर्षीय रोहित विक र 16 वर्षीय निशान विकको मृत्यु भएको हो। कञ्चनपुरका 9 स्थानीय तहमा छाउगोठ भत्काउनका लागि विशेष अभियान सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई छाउगोठ भत्काउनका लागि पत्राचार गरेको हो। छाउगोठ भत्काई परम्परागत रूपमा चलिरहेको कुप्रथा उन्मूलन गर्न पालिकाबाट आवश्यक निर्णय गरी कार्यान्वयन गर्न अभियान सञ्चालन गरिएको प्रमुख जिल्लाधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ। कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका 5 बिरामी भएका छन्। दोधारा चाँदनी नगरपालिका 6 स्थित कालागढ़का 63 वर्षीय कालु सुनार सहित 5 विषालु च्याउ खाँदा बिरामी भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो। 5 दोधारा चाँदनी अस्पतालमा उपचार भइरहेको छ। सरकारले छात्रवृत्तिको व्यवस्था मिलाएपछि कैलालीका मुक्त कमलरीहरूको उच्च शिक्षामा पहुँच बढ़न थालेको छ। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
आर्थिक अवस्था कमजोर हुँदा बीचमै विद्यालय छोडेका मुक्त कमलरीलाई सरकारी छात्रवृत्तिपछि उच्च शिक्षा हासिल गर्न सहजता मिलेको छ। सबै मुक्त कमलरीको शिक्षामा सहज पहुँच अभिवृद्धि गर्ने उद्देश्य अनुरूप सरकारले मुक्त कमलरी छात्रवृत्ति कार्यक्रम अन्तर्गत स्थानीय तहबाट उच्च शिक्षा अध्ययन गर्ने मुक्त कमलरीलाई छात्रवृत्ति वितरणको व्यवस्था गरेको छ। सरकारी छात्रवृत्ति पाएपछि उच्च शिक्षा हासिल गर्न धेरै सहयोग पुगेको मुक्त कमलरीको भनाइ छ।
एकदमै सजिलो भएको छ, किनभने पहिला घरबाट सपोर्ट थिएन, अब छात्रवृत्ति दिँदाखेरि चाहिँ सजिलो भइरहेछ, राम्रोसँग हामीहरू पढिरहेछौँ।
पैसाकै कमीले गर्दा मैले बीचमा पढाइ छोडेको थिएँ, अहिले चाहिँ यो छात्रवृत्तिको सहयोगले गर्दा मेरो पढाइ निरन्तर भएको छ।
सरकारले कमलरीका लागि परिचय पत्रका आधारमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका उपसचिव गणेश बहादुर सिंह।
प्रदेश सरकारले खास गरी लोपोन्मुख र पिछडिएको जातिहरूका बाल बालिकाहरूको छात्रवृत्तिको कार्यक्रम ल्याएको छ। त्यसमा आधारभूत तहदेखि उच्च शिक्षासम्म अध्ययन गर्नका लागि निशुल्क छात्रवृत्तिको व्यवस्था गरेका छौँ।
कैलालीमा पहिचान भएका कमलरीको संख्या 3220 छ। सबै मुक्त कमलरीले परिचय पत्र नपाउँदा छात्रवृत्ति प्राप्त गर्न समस्या देखिएको सोरकारवालाको भनाइ छ। मुक्त कमया कमलरी विकास मञ्चका अध्यक्ष कौशिल्ला चौधरी।
प्रत्येक वर्षमा चाहिँ हामीले नामावली सरकारलाई बुझाउँछौँ, तर ती बहिनीहरू चाहिँ परिचय पत्र पाउनु भएको छैन, त्यस कारणले छात्रवृत्ति पाउन चाहिँ धेरै अप्ठ्यारो चाहिँ भइरहेको छ।
शिक्षामा सबै मुक्त कमलरीको सहज पहुँच पुग्ने गरी छात्रवृत्ति कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजान जरुरी देखिन्छ।
जगत साउद, सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, धनगढी।
रेडियो नेपाल पूर्व कर्मचारी समाजको प्रथम साधारण सभाले श्याम मान श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा गौतम तिमिला, सचिवमा प्रेम प्रसाद भट्टराई, सहसचिवमा राजेश पाण्डे र कोषाध्यक्षमा प्रदीप कुमार खनाल चयन हुनु भएको छ। यसै गरी सदस्यहरूमा धन लामा, मीरा राणा, पूर्ण कुमार थापा, सूर्यबहादुर तण्डुकार, भरत घिमिरे र भुवनेश्वर श्रेष्ठ चयन हुनु भएको छ। निर्विरोध निर्वाचित कार्य समितिको कार्यकाल 2 रहनेछ। मधेस प्रदेशको वीरगंज स्थित नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपनको उपचार सेवा शुरू भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरको उपचार सेवा प्रदेश तहमा विस्तार गर्ने प्रतिबद्धता जनाए अनुसार मधेस प्रदेशका महिला लक्षित स्तन क्यान्सर परीक्षणका लागि मेमोग्राम सेवा थालिएको हो। सोही अस्पतालमा यसअघि नै पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार सञ्चालनमा आइसकेको छ। मदन भण्डारी राजमार्ग अन्तर्गत धरान चतरा सड़क खण्डमा पर्ने बाघखोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन 3 मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन्। यी पुलहरूसँगै सो सड़क खण्डमा पर्ने रेलवे पुलको निर्माण भने अझै शुरू हुन सकेको छैन। अब अन्तर्राष्ट्रिय समाचार। सिरियामा साम्प्रदायिक झडप हुँदा कम्तीमा 30 मृत्यु भएको छ। दक्षिणी शहर सोइदामा बेदुइन सुन्नी जनजाति र ड्रुज धार्मिक अल्पसंख्यक लडाकुबीच हिंसा भड्किएपछि दर्जनौ मानिस घाइते भएका अन्तर्राष्ट्रिय संचार माध्यम बीबीसीले जनाएको छ। स्थितिलाई नियन्त्रणमा लिन सरकारले सेना परिचालन गरेको अधिकारीहरूले बताएका छन्। गत डिसेम्बरमा बशर अल असद शासनको पतनपछि विभिन्न अल्पसंख्यक समूहबीच मतभेद बढ़ेको छ। नयाँ इस्लामिक नेतृत्वको सरकारले देशभित्रको अवस्थामा नियन्त्रण बढ़ाउन काम शुरू गरेको भए पनि कमजोर अवस्थाका कारण नियन्त्रण बढ़ाउन सकिरहेको छैन। इजरायलले गाजामा आक्रमण गरिरहेको 21 महिनाको अवधिमा मारिएका प्यालेस्टिनीहरूको संख्या 58,000 नाघेको छ। पछिल्लो समय 100 भन्दा बढ़ी मारिएपछि यो संख्या 58,026 पुगेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको हो। मृतकहरूमा अधिकांश महिला र बाल बालिका रहेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य लगायतका धेरै क्षेत्रहरूमा सरकारको एक वर्ष उपलब्धि पूर्ण रहेको उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताउनु भएको छ। नेपाली कांग्रेस र नेकपा एमाले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकार गठन भएको एक वर्ष पूरा भएको सन्दर्भमा राष्ट्रिय समाचार समिति संघको कुराकानीमा अर्थमन्त्री पौडेलले यस अवधिमा अर्थतन्त्रको आकार 4 खर्बले बढ़ेको, लगानी मैत्री वातावरण निर्माण गर्न सरकारले धेरै नीतिगत तथा कानूनी सुधारहरू गरेको, निजी क्षेत्रको गुनासा तथा माग सुनवाई र आत्मविश्वासमा वृद्धि भएको, निर्माण क्षेत्रका गुनासा र माग सुनवाई भएको बताउनुभयो। यस वर्ष रेमिट्यान्स बढ़ेको, वैदेशिक सहायता प्रतिबद्धतामा वृद्धि भएको, संचित पर्याप्ततातर्फ चालू आर्थिक वर्षमा 17 महिना वस्तु आयात र 14 महिना वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो। तापनि लक्ष्य अनुसारको राजस्व संकलन, पूँजीगत खर्चमा थप वृद्धि र ग्रे लिस्टबाट बाहिर निस्कने कुरा अर्थतन्त्रका चुनौतीका रूपमा रहिरहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पौडेलले समग्रमा मौद्रिक नीति र बजेटको प्रभावकारिताको माध्यमबाट अर्थतन्त्रलाई गतिशील बनाउन सकिने विश्वास जनाउनुभयो। देशभर गरी करिब 60% धान रोपाई भएको छ। देशभरमा गरी करिब 14 लाख हेक्टर जमीनमा रोपाई हुने गर्दछ, जसमध्ये सोमबारसम्म 8 लाख हेक्टर बढ़ी जमीनमा रोपाई भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। गत वर्ष भने यस अवधिमा करिब 68% रोपाई भइसकेको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले पानी पर्याप्त नपर्दा तराई मधेस क्षेत्रमा रोपाई केही ढिला भएको बताउनुभयो। नेपालमा गत वर्ष 57 लाख मेट्रिक टन धान उत्पादन भएको थियो। मौद्रिक नीति शेयर बजार अनुकूल भए पनि मौद्रिक नीति पछिको पहिलो कारोबार दिन आइतबार 29 अंकले बढ़ेको शेयर बजार अर्को कारोबार दिन सोमबार नै 35.09 अंकले घटेको छ। सोमबार शेयर बजार मापक नेप्से परिसूचक घटेर 2725 बिन्दुमा पुगेको छ। सोमबार कारोबार रकम पनि घटेको छ। आइतबार 11 अर्ब 41 करोड़ रूपियाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार 8 अर्ब 17 करोड़ रूपियाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार।
नेपाली भलिबलको इतिहासमा पहिलो पटक भलिबलको प्लेयर अक्सन हुने भएको छ। इन्फिनिटी ड्रिम्स प्रणालीको आयोजनामा यही भाद्र 20 देखि 28 गतेसम्म हुन लागेको वात्सल्य एभरेस्ट महिला भलिबल लिग ईडब्ल्यूभीएलको दोस्रो सिजनका लागि खेलाड़ीको अक्सन हुन लागेको हो। अक्सन श्रावण 2 गते काठमाडौँमा हुनेछ। नेपाली महिला भलिबलको व्यावसायिक यात्रामा यो अक्सन टर्निङ पोइन्ट हुन सक्ने आयोजक पक्षले अपेक्षा गरेको छ। प्रत्यक्ष बोलीबाट सहभागी 6 टोलीले राष्ट्रिय स्टार खेलाड़ी, नयाँ प्रतिभा र उदयमान खेलाड़ीबाट आफ्नो टोली निर्माण गर्ने अवसर पाउनेछन्। मनाङ मर्स्याङ्दी क्लबले एन्फा यु 16 युथ लीगमा साबिक विजेता चर्च 22 विरूद्ध 4-3 गोलको रोमाञ्चक जित दर्ता गरेको छ। सोमबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा सम्पन्न पहिलो खेलमा मनाङको जितमा राम आर्जेलले 2 तथा रोहन थापा मगर र धर्मेन्द्र बोहराले समान 1 गोल गरे। चर्च बोइजका लागि सुशान्त थापा मगरले 2 गोल गर्दा सुजित लामाको नाममा 1 गोल रह्यो। जितसँगै मनाङले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ। 4 खेलमा 3 जित र 1 बराबरीका साथ 10 अंक जोड्दै मनाङ हालका लागि दोस्रो स्थानमा उक्लिएको छ। गोल भिन्नताका आधारमा मसिन्द्र मनाङ भन्दा अगाडि छ। लीगमा चर्च बोइजको यो तेस्रो हार हो। 3 अंक जोडेको चर्च बोइज 10 स्थानमा झर्यो। अर्को खेलमा फ्रेन्च क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई 3-0 गोलले पराजित गरेको छ। सोमबार अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा सम्पन्न खेलमा आर्मीले फ्रेन्च क्लबसँग 3-0 पराजित भएको हो। फ्रेन्चको जितमा पुरम श्रेष्ठ र मनदीप ढुङ्गानाले समान एक गोल गरे। अर्को गोल फ्रेन्चले आत्मघाती उपहार स्वरूप प्राप्त गर्यो। हारसँगै चार खेलमा तीन अङ्क जोडेको आर्मी एघारौं स्थानमा झरेको छ। समान खेलमा तेस्रो जित हासिल गरेको फ्रेन्च क्लब चौथो स्थानमा छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। देशको उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.6 डिग्री सेल्सियस र वर्षा 6.1 मिलिमिटर परेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:18 भयो भने सूर्यास्त भरे साँझ 7:02 अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओली सहित प्रमुख सत्ता साझेदार दलहरूबीच छलफल। नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन सरकारको एक वर्ष पूरा। आफ्नो नेतृत्वमा सरकार सञ्चालनमा आएको एक वर्षमा मुलुकको आर्थिक सूचकांकहरू सकारात्मक देखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। संघीय संसदको दुवै सदनको बैठक आज बस्दै संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा प्रस्तुत हुने। भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई। र सिरियामा साम्प्रदायिक झडप हुँदा कम्तीमा 30 जनाको मृत्यु। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।